देखिए भाई सबक आगे वह शर्तुहा अशर्तुल इजाफतिल मानवियति तजरीदुल मुजाफी इदा कान मारिफतम मिन तारीफ फ इनकान दल्लामि हुजिफलामुहु व इनकान अलमन नुक्किर बि अन युजअल वाहिदम मिन जुमलति मन सुम्मिय बिदालिकल इस्म व इल्लम यकुन मारिफतन फला हाजत इल तजरीदि बल्ला युमकिन। भाई गुज़श्ता सबक में आपने पढ़ा था कि इजाफत मानविया वो मारिफा के साथ तारीफ का फायदा देती है, यानी जब आप नकिरा की इजाफत मारिफा की तरफ करते हैं तो फिर उस सूरत में वो नकिरा भी यानी वो जो मुजाफ है वो भी मारिफा बन जाएगा, और जबकि नकिरा के साथ इजाफत मानविया तख्सीस का फायदा देती है, यानी जब मुजाफ नकिरा है और आप उसकी इजाफत नकिरा की तरफ करते हैं तो वो तख्सीस का फायदा देगी, यानी वहां इश्तराक कम हो जाएगा, अफराद क्या हो जाएंगे उसके कम। जैसे गुलामुन ये दुनिया के हर गुलाम पर सादिक है, लेकिन जब आप इसकी इजाफत कर देंगे रजुल की तरफ, जो ये रजुल भी नकिरा है गुलामु रजुलिन, तो इससे गुलाम इमरा निकल गए, अब उन पर ये लफ्ज सादिक नहीं आएगा, तो देखो शुरका कलील हो गए, तो इसको क्या कहते हैं तख्सीस। तो हासिल कलाम क्या हुआ कि इजाफत मानविया मारिफा के साथ तारीफ का फायदा देती है और नकिरा के साथ तख्सीस का फायदा देती है। फिर उसके बाद साहिब जामी ने आपको बतलाया था कि ये जो इजाफत मानविया है इसको वजह ही इसलिए किया गया है ताकि ये मुजाफ के मालूम और मुतायन होने पर दलालत करे, जब ये इजाफत किसकी तरफ हो रही हो मारिफा की तरफ, जब मारिफा की तरफ इजाफत हो रही हो तो ये वाली इजाफत मानविया इसको वजह ही इसलिए किया गया है कि ये मुजाफ के मालूम और मुतायन होने पर दलालत करे। जैसे गुलाम उजैदीन ये इजाफत मानविया है, अब गुलाम आम था, दुनिया के हर गुलाम पर सादिक आता है, लेकिन जब आपने इसकी इजाफत किसकी तरफ कर दी जैद यानी मारिफा की तरफ, तो ये इजाफत वजह ही किस लिए है कि ये इस गुलाम के माहूद और मुतायन होने पर दलालत करे। मालूम हुआ गुलाम उज़ैदीन ये जैद का कोई मुतायन गुलाम है, उसकी बात हो रही है। और फिर मैंने बताया था यहां एक सूरत तो यह है जैद का गुलाम ही एक है, तो जब गुलाम उज़ैदीन कहेंगे तो वह मुतायन गुलाम मुराद हुआ। देखो मुजाफ अब मुतायन है, वो ये गुलाम क्या है अब मुतायन है जब जैद की तरफ इजाफत हो गई, क्योंकि जैद का एक ही गुलाम है। या अगर जैद के ज्यादा गुलाम हैं और उनमें से कोई एक गुलाम जो है उसका इख्तिसास जैद के साथ ज्यादा है, जैद के साथ उसका ताल्लुक ज्यादा है, या वो ज्यादा मशहूर है, जैद की वो ज्यादा खिदमत करता है, या वो ज्यादा समझदार है, वो मशहूर है जैद के गुलामों में से, तो जब गुलाम उज़ैदीन कहेंगे तो फौरन वो वाला मुतायन मशहूर गुलाम मुराद होगा। या हो सकता है जैद के कई गुलाम हैं, चाहे मशहूर उनमें कोई है या नहीं है, लेकिन आपके और मुखातब के दरमियान जैद का एक मुतायन गुलाम मसलन अमर है, कोई एक भी गुलाम उसका नाम क्या है अमर, उसके बारे में आपके और मुखातब के दरमियान बात चल रही थी, तो जब आप गुलाम उज़ैदीन कहेंगे तो इससे ये वाला मुतायन गुलाम मुराद होगा जिसका अभी जिक्र चल रहा था। तो बहरहाल जो भी सूरत आप बना लें, चाहे एक गुलाम हो या ज्यादा गुलाम हो, जब गुलाम उज़ैदीन आप बोलेंगे तो इससे क्या मुराद होगा, कोई एक मालूम और मुतायन गुलाम मुराद होगा। जबकि बाज़ शारहीन ने यहां और तकरीर की थी, उन्होंने कहा था कि जब किसी चीज की निस्बत की जाए मालूम और मुतायन की तरफ, जब किसी चीज की निस्बत की जाए किसी मालूम और मुतायन की तरफ यानी मारिफा की तरफ निस्बत की जाए, तो वो जो मंसूब है जिसकी निस्बत की जा रही है वो भी मालूम और मुतायन होगा। साहिब जामी ने तो क्या फरमाया कि मारिफा की तरफ जो इजाफत मानविया है ये वजह ही किस लिए है कि मुजाफ भी मालूम और मुतायन होगा, उस पर वो दलालत मुजाफ के मालूम और मुतायन होने पर दलालत करेगी। जबकि बाजों ने ये और तकरीर की, उन्होंने कहा कि देखो गुलाम उज़ैदीन ये गुलाम की निस्बत किसकी तरफ हो रही है जैद की तरफ, तो जब भी किसी चीज की निस्बत किसी मुअय्यन की तरफ की जाएगी तो उसके साथ लाजिम है कि वो जो मंसूब है वो भी मालूम और मुतायन होगा। क्या बात हुई? बादशाहरहीन ने कहा कि गुलाम उज़ैदीन, ये गुलाम की निस्बत हो रही है किसकी तरफ? जैद की तरफ। तो जब भी किसी चीज की निस्बत की जाए किसी मालूम और मुतायन की तरफ तो इसके साथ लाजिम है कि वो जो मंसूब है वो भी क्या होगा? मालूम और मुतायन होगा। तो साहिब जामी फरमाते हैं नहीं, ये जरूरी नहीं। और उसकी मिसाल फिर मुहशी हजरात जिक्र फरमाते हैं, जैसे देखो गुलामुन लिज़ैदिन, इजाफत न करो बल्कि लाम को जाहिर कर दो, गुलामुन लिज़ैदिन। अब देखो इस गुलाम की निस्बत भी किसकी तरफ हो रही है? जैद की तरफ। और बादशाहरहीन ने क्या कहा था? जब किसी चीज की निस्बत किसी मालूम और मुतायन की तरफ हो तो इसके साथ लाजिम है वो जो मंसूब है वो भी क्या होगा? मालूम और मुतायन। हालांकि यहां गुलाम नकेरा है, कोई मालूम और मुतायन नहीं, गुलामुन ले जैदीन। गुलामु जैदीन इजाफत करो फिर तो मालूम और मुतायन है, जब इजाफत नहीं करोगे फिर तो वो मालूम और मुतायन नहीं, हालांकि निस्बत हो रही है। आपने क्या कहा था? जब किसी मालूम और मुतायन की तरफ किसी चीज की निस्बत होगी तो मंसूब भी क्या होगा? मालूम और मुतायन। गुलाम उन लिज़ैदीन, इस गुलाम की निस्बत किसकी तरफ है? जैद की तरफ। लेकिन यह गुलाम उन अभी भी नकेरा है, ये मालूम और मुतायन नहीं। या दूसरी मिसाल जैसे मैंने जिक्र की थी, ज़राबा ज़ैदुन, ज़राबा फेल है और इसकी निस्बत किसकी तरफ हो रही है? जैद की तरफ, जो मालूम और मुतायन है। और आपने हमें क्या कहा? जब भी किसी चीज की निस्बत मालूम और मुतायन की तरफ होगी तो वो जो मंसूब है वो भी क्या होगा? मालूम और मुतायन। हालांकि तारीफ और तनकीर मैंने बताया था ये तकसीम सिर्फ इसम के अंदर है, जो हरूफ हैं और फेल जो हैं वो मारिफा नहीं होते कभी भी, वहां ये तारीफ और तनकीर वाली तकसीम नहीं। तो अब ज़राबा ज़ैदुन, ज़राबा फेल की निस्बत किसकी तरफ हो रही है? जैद की तरफ। और आपने हमें क्या कहा? जब भी किसी चीज की निस्बत किसी मालूम और मुतायन की तरफ होगी तो जो मंसूब होगा वो भी क्या बन जाएगा? मालूम और मुतायन। लेकिन ज़राबा ज़ैदुन में ज़राबा मालूम और मुतायन नहीं हुआ, इसमें तारीफ नहीं आई। मालूम हुआ कि आपका यह ज़ाब्ता हर जगह सही नहीं होता। तो बात वही जो साहिब जामी ने जिक्र की कि इजाफत मानवी को वज़ा ही इसलिए किया गया है ताकि ये मुजाफ के मालूम और मुतायन होने पर दलालत करे जब मुजाफिल मारिफा हो। भाई इस पर फिर इश्काल हुआ था कि कभी कभार गुलामु ज़ैदीन का लफ्ज मसलन बोल देते हैं, मारिफा की तरफ एक लफ्ज की इजाफत कर देते हैं लेकिन वो मालूम और मुतायन पर दलालत नहीं करता। मसलन जैद के कई गुलाम हैं और आप मुखातब को बतलाते हैं कि मेरे पास जैद का कोई एक गुलाम आया था, तो आप क्या कहते हैं? जानी गुलामो ज़ैदीन। अब इससे कोई मुतायन गुलाम जैद का मुराद नहीं है, कोई एक गुलाम मेरे पास जैद का आया था। हालांकि आपने हमें क्या बताया? मारिफा की तरफ जब इजाफत मानवी की जाए तो ये वजह ही किस लिए है? तारीफ के लिए, कि मुजाफ भी क्या होता है? मालूम और मुतायन। लेकिन कभी कभार गुलामु ज़ैदीन का जैसा लफ्ज बोल दिया जाता है, यानी मारिफा की तरफ इजाफत कर दी जाती है और वहां हालांकि मुजाफ कोई मुतायन और मालूम नहीं होता। तो साहिब जामी ने उसका जवाब दिया कि भाई ये इस्तेमाल के एतबार से है, वजा और चीज है, इस्तेमाल और चीज। ये इजाफत मानविया जब मारिफा की तरफ इजाफत हो तो ये वजा इसीलिए है कि मुजाफ भी क्या है? मालूम और मुतायन। लेकिन कभी कभार गैर मालूम और गैर मुतायन के लिए भी ये इस्तेमाल कर लेते हैं, तो ये इस्तेमाल है, इस्तेमाल और चीज है, वजा और चीज है। वजा तो वो मालूम और मुतायन के लिए है लेकिन कभी इस्तेमाल गैर मालूम और गैर मुतायन के लिए भी कर लेते हैं। ये इसी तरह है जैसे अलिफ लाम, अलिफ लाम किस लिए वजा है? कि इसके जरिए इशारा होता है किसी मालूम और मुतायन की तरफ, लेकिन कभी कभार गैर मालूम और गैर मुतायन के लिए भी इसको इस्तेमाल कर लेते हैं। जैसे अलिफ लाम महदे ज़हनी है, अलिफ लाम महदे ज़हनी मैंने बताया था कि ये जिस लफ्ज पर दाखिल होता है वो लफ्जों के एतबार से मारिफा बन जाता है लेकिन माना के एतबार से अभी भी वो नकेरा का नकेरा है। जैसे कुरान में है इन्नी अखाफु अन याकुलहु ज़िबु, तो अज़िबु पर अलिफ लाम दाखिल है लेकिन यह अलिफ लाम कौन सा है? अहदे ज़हनी है और यह लफ्जों में तो मारिफा बन गया लेकिन माना के एतबार से अभी भी नकेरा है। और जैसे दूसरी मिसाल साहिब जामी ने जिक्र की कि एक शायर कहता है वलकद अमुर्रु अलल लईम यसुबुनी, तो अल्लईम पर यह अलिफ लाम अहदे ज़हनी का है और तहकीक जब मैं गुजरता हूं किसी कमीने पर, किसी घटिया आदमी पर, यसुबुनी जो मुझे गालियां देता है, जब मैं किसी ऐसे घटिया आदमी पर गुजरता हूं जो मुझे गालियां देता है, فمضیت ثم قلت لا یعنینی, تو میں گزر جاتا ہوں اور کہتا ہوں کہ اس نے میرا ارادہ نہیں کیا, یعنی یہ کسی اور کو گالیاں دے رہا ہے. تو یہاں شاعر اپنی بردباری اور اپنے حلم کی تعریف کر رہا ہے کہ میں بڑا بردبار آدمی ہوں, کوئی کسی کو گالی نکالے تو دوسرا لڑنے کو تیار ہو جاتا ہے, لیکن مجھے کوئی بھی گالیاں نکالے میں پرواہ ہی نہیں کرتا. تو یہاں اللعین کے اندر کوئی متعین کمینہ یا گھٹیا آدمی نہیں مراد, کیونکہ پھر اس کے اندر حلم اور بردباری زیادہ نہیں ہوگی. اگر ایک آدمی کی گالیوں پر آپ صبر کرتے ہیں باقی کسی اور پر صبر نہیں کرتے, یہ تو زیادہ بردباری نہیں ہے. زیادہ بردباری کب ہے کہ آپ ہر شخص کی گالیوں پر کیا کر لیں, بردباری کا مظاہرہ کریں, صبر کر لیں. تو یہاں اللعین, یہ اس پر الف لام عہد ذہنی ہے, اور یہ لفظوں کے اعتبار سے تو معرفہ, لیکن معنی کے اعتبار سے کیا ہے, نکرہ. جب معنی کے اعتبار سے نکرہ ہے تو یسبونی, یہ فعل جملہ نکرہ کے بعد فعل آ گیا, اور نکرہ کے بعد فعل ہے تو اس کے لیے کیا بنتا ہے, صفت. تو یہ معنی کے اعتبار سے لعین کے لیے صفت بن جائے گا. اگر لفظوں کو دیکھیں پھر صفت نہیں بن سکتا, لیکن یہاں معنی کا لحاظ رکھا گیا. آپ جانتے ہیں کبھی لفظوں کا لحاظ رکھا جاتا ہے کسی جگہ اور کسی جگہ معنی کا لحاظ رکھا جاتا ہے, تو یہاں معنی کا لحاظ رکھتے ہوئے یسبونی فعل صفت لائی گئی اللعین کے لیے. اور پھر صاحب جامی نے آپ کو یہ بھی بتلایا تھا کہ یہ حکم, یہ جو ہم نے بیان کیا کہ اضافت معنوی کو وضع ہی کس لیے کیا گیا ہے, کہ یہ مضاف کے معلوم اور متعین ہونے پر دلالت کرتی ہے, یہ ضابطہ غیرن اور مثلن میں جاری نہیں ہوتا, یا ان جیسے جو الفاظ ہیں شبہن احدن وغیرہ ان میں جاری نہیں ہوتا, اس لیے کہ ان کی اضافت معرفہ کی طرف بھی کر دیں پھر بھی یہ نکرہ کے نکرہ ہی رہتے ہیں, اس لیے کیونکہ ان کے اندر جو ابہام ہے وہ بڑا پختہ ہے, بڑا مضبوط ہے. معرفہ کی طرف اضافت سے بھی وہ ابہام ختم نہیں ہوتا. بھائی مثلا غیر زیدن, غیر زیدن, دیکھو میں نے کہا غیر زیدن, غیر کی اضافت کر دی زید کی طرف, زید کے علاوہ کوئی معین آپ کے ذہن میں نہیں آیا, کیونکہ زید کے علاوہ تو عمر بھی ہو سکتا ہے, بکر بھی ہو سکتا ہے, خالد, سارے اس کے اندر آ گئے. تو دیکھو اس نے کسی متعین پر دلالت نہیں کی. یا مثل زیدن, یا مخاطب کو دیکھ لیں, غیرو کا, میں آپ سے کہتا ہوں جاءنی غیرو کا, میرے پاس آپ کے علاوہ ایک اور آدمی آیا تھا. تو دیکھو غیرو کا کہنے سے کوئی متعین آپ کے ذہن میں آیا کہ کون آیا تھا, نہیں, کچھ پتا نہیں چلا. اور اسی طرح میں مثلا آپ سے کہتا ہوں جاءنی مثلو کا, میرے پاس آپ جیسا ایک آدمی آیا تھا. اب بھی دیکھو کوئی متعین آپ کے ذہن میں نہیں آیا کہ آپ جیسا, بھئی آپ جیسا کس چیز میں, آپ علم میں آپ جیسا, قد میں آپ جیسا, یا لباس میں آپ جیسا, یا کس چیز میں آپ جیسا, ہر صفت میں آپ کا مثل کوئی بھی ہو سکتا ہے. تو لہذا مثلو کا کہنے سے بھی مثل کا لفظ معرفہ نہیں بنتا, یعنی مضاف معرفہ کی طرح مضاف ہونے سے بھی غیرن اور مثلن جیسے لفظ معرفہ نہیں ہوتے. ہاں پھر اس کے بعد صاحب جامی نے ایک اور قیمتی فائدہ آپ کو بتلایا تھا کہ کبھی کبھار غیر کا لفظ معرفہ بھی بن جاتا ہے. کب؟ جب مضاف الیہ کی ایک ہی ضد ہو. جیسے سکون کی ضد کیا ہے؟ حرکت, اور حرکت کی ضد کیا ہے؟ سکون. تو جب آپ غیر کی اضافت سکون کی طرف کر دیں تو غیر السکونی, غیر مضاف, السکونی مضافون الیہ, تو یہ جو مضاف الیہ ہے السکون, اس کا غیر وہ صرف حرکت ہی ہے. تو غیر السکون معرفہ بن گیا. اس نے کس پر دلالت کر دی؟ حرکت پر, کیونکہ کوئی دوسری چیز ہے ہی نہیں یہاں اس کی ضد. یا میں کہتا ہوں غیر الحرکتی, حرکت کے علاوہ, تو غیر الحرکتی, حرکت کی ضد تو کیا ہے؟ سکون ہی ہے. تو غیر کی اضافت جب حرکت کی طرف کر دی تو یہ جو مضاف الیہ ہے الحرکت, اس کی ضد تو ایک ہی چیز ہے اور وہ سکون ہے. تو غیر الحرکت سے فوراً ذہن میں کیا آ گیا؟ سکون آ گیا. دیکھو اس نے ایک متعین پر دلالت کر دی. تو بعض اوقات یہ غیر کا لفظ بھی معرفہ بن جاتا ہے جب اس کی اضافت ایک ایسی چیز کی طرف کی جائے کہ اس مضاف الیہ کی ایک ہی ضد ہو, تو اس کے مغایرت سے اس کو جان لیا جاتا ہے. اور اسی طرح مثل کا لفظ بھی کبھی کبھار معرفہ بن جاتا ہے جب کوئی شخص کسی دوسرے کے ساتھ مثل ہونے میں مشہور ہو کسی صفت میں. مثلا زید بڑا بہادر ہے اور عمر بھی اس کی طرح بہادر مشہور ہے, زید بھی مشہور ہے اور عمر بھی اس کے مثل ہونے میں مشہور ہے. تو اب جب آپ زید سے کہتے ہیں جا انی مثلو کا, میرے پاس آپ کے مثل آیا تھا, اور ارادہ کرتے ہیں کس چیز میں, اسی بہادری میں, تو دیکھو مثلو کا آپ کا مثل وہ کون زیادہ مشہور ہے, عمر. تو فوراً مثلو کا سے ذہن میں کون آئے گا, عمر آ جائے گا. تو اب اس صورت میں مثل کا لفظ معرفہ کی طرح مضاف ہوا تو معرفہ بن گیا, کیونکہ اس نے ایک متعین پر دلالت کر دی. یہ اسی وقت ہے جب کوئی کسی وصف میں کسی کے مثل ہونے میں مشہور ہو بھائی, اگر مشہور نہ ہو پھر ایسا نہیں ہوگا. اب آئیے آج کے سبق پر, کہتے ہیں وشرطہا ایشرط الاضافۃ المعنویۃ تجرید المضاف اذا کان معرفۃ من التعریف. پہلے متن دیکھ لیجئے, وشرطہا تجرید المضاف من التعریف. اضافت معنویہ کی شرط ذکر کر رہے ہیں صاحب کافیہ, اضافت معنویہ. انہوں نے بتایا اضافت معنویہ معرفہ کی طرف ہو تو تعریف کا فائدہ دے گی, اور نکرہ کی طرف ہو تو تخصیص کا فائدہ دے گی. اب اس اضافت معنویہ کی شرط کیا ہے, کہتے ہیں شرط یہ ہے تجرید المضافی, جرد یجرد تجرید کا معنی ہے خالی کرنا, تجرید المضافی مضاف کو خالی کرنا, مینت تعریفی کس چیز سے, تعریف سے, مضاف کو تعریف سے خالی کرنا ہوگا, پھر ہی آپ اضافت معنویہ کر سکتے ہیں. شرط ہے تو مشروط ہے, شرط نہیں تو مشروط بھی نہیں. تو لہذا اضافت معنویہ کے لیے کیا شرط ہے, مضاف کو کس سے خالی کرنا پڑے گا, تعریف سے خالی کرنا پڑے گا. یعنی اگر اس مضاف پر الف لام ہے اس الف لام کو ہٹا دو اور پھر اس کی اضافت کر دو. جیسے الغلام, آپ الغلام کی اضافت کرنا چاہتے ہیں زید کی طرف, تو یہ معرف باللام ہے, یہ تو معرفہ ہے, لہذا الف لام کو ہٹا دو اور پھر اضافت کر دو غلام زیدن. یا اگر آپ علم کی اضافت کرنا چاہتے ہیں تو علم تو معین ذات پر دلالت کرتا ہے, تو پھر اس علم کو نکرہ بنا دو. کیسے نکرہ بنائیں گے, کہ ایک پوری جماعت جو ہے وہ اس نام کے ساتھ موصوف ہے, ان میں سے کسی ایک کا آپ ارادہ کر لیتے ہیں. زید اگر ایک آدمی کا نام ہے پھر تو زید بولتے ہی آپ کے ذہن میں فوراً یہ شخص آئے گا, یہ تو معرفہ ہے. لیکن فرض کریں پانچ چھ آدمیوں کی ایک جماعت ہے, اس جماعت میں سے ہر ایک کا نام کیا رکھ دیا آپ نے, زید رکھ دیا. تو جب ان کا نام زید رکھ دیا تو اب زید نکیرہ بن گیا. مثلا میں آپ سے کہتا ہوں جا انی زیدن, کوئی آپ کو پتا چلا کون سا والا زید آیا تھا, نہیں. اب تو وہ پانچ کے پانچ ہیں, ان میں سے ہر ایک کا نام زید ہے, تو اب جا انی زیدن کہنے سے زید کا پتا نہیں چلے گا, اب یہ نکیرہ بن چکا ہے, اب آپ اس کی اضافت کر سکتے ہیں. تو معرب باللام کو نکیرہ بنانے کا کیا طریقہ, الف لام ہٹا دو, اور عالم کو نکرہ بنانے کا کیا طریقہ, کہ ایک پوری جماعت جو اس نام کے ساتھ موسوم ہے ان میں سے ایک کا ارادہ کر لو, اور باقی بھی معرفہ ہیں ان کو صاحب جامی ذکر نہیں کریں گے. توجہ ہے, انہوں نے کیا کہا صاحب کافیہ نے, کہ اضافت معنویہ کی کیا شرط ہے, مضاف سے تعریف ختم کر دو, یعنی اس کو نکرہ بنا دو, اور نکرہ بنانے کے طریقے ذکر کر رہے ہیں صاحب جامی. آگے آپ کو بتائیں گے معرب اللام کو کیسے نکرہ بنانا ہے, الف لام ختم کر دو, اور علم کو کیسے نکرہ بنانا ہے, کہ پوری جماعت جو اس نام کے ساتھ موصوم ہے ان میں سے ایک فرد کا کیا کر لو, ارادہ کر دو, تو وہ علم بھی کیا بن جائے گا, نکرہ, کیونکہ اب پتہ نہیں چلے گا کون سا والا آیا ہے. لیکن باقی معرفہ یعنی ضمیر, اس کو کیسے نکرہ بنا کر اس کی اضافت کریں گے, اس میں اشارہ کو کیسے نکرہ بنا کر اس کی اضافت کریں گے. اضافت کی بات ہو رہی ہے نا, مضاف کو تعریف سے کیا ہونا چاہیے, خالی. تو ضمیر کو تعریف سے کیسے خالی کر کے اس کی اضافت کریں گے, اس میں اشارہ کو تعریف سے کیسے خالی کر کے اس کی اضافت کریں گے, اس میں موصول سے تعریف کو ختم کر کے اس کی کیسے اضافت کریں گے, یہ نہیں بیان کریں گے. ضمیر, اس میں اشارہ اور اس میں موصول کو ذکر نہیں کریں گے, وجہ یہ کہ وہ نکرہ نہیں بنتے. معرب باللام تو نکرہ بن سکتا ہے, آپ الف لام ختم کر دیں, ار رجل سے رجل بنایا, رجل کیا بن گیا, نکرہ. زید معرفہ تھا، ایک آدمی کا نام تھا، لیکن آپ پوری جماعت کا نام زید رکھتے ہیں، اب زید کیا بن گیا؟ نکیرا. لیکن ضمیر اس میں اشارہ اور اس میں موصول، یہ نکیرا نہیں بنتے، لہذا ان کی اضافت بھی جائز نہیں ہے، کیونکہ شرط پوری نہیں، شرط ہے نکیرا ہونا چاہیے بھائی اضافت معنوی کے اندر. ضابطہ سمجھ میں آ گیا؟ تو پھر متن دیکھ لیجئے، کہتے ہیں وہ شرط ہا، اور اضافت معنویہ کی شرط جو ہے تجرید المضافی، مضاف کا خالی کرنا، مینت تعریفی، تعریف سے، اس کو تعریف سے خالی کرنا پڑے گا بھائی. اب شرح کے ساتھ اس سارے کو دیکھیے، کہتے ہیں وہ شرط ہا ای شرط الاضافت المعنویتی، متن میں آیا تھا وہ شرط ہا، اور صاحب جامی کیا فرما رہے ہیں؟ ای شرط الاضافت المعنویتی، کیا بتلانا چاہتے ہیں؟ ضمیر کا مرجع، کہ یہ ہا ضمیر جو ہے مؤنث والی، یہ اضافت معنویہ کو راجع ہے، کہ اضافت معنویہ کی شرط جو ہے تجرید المضافی، مضاف کو خالی کرنا، اذا کان معرفتن، جب وہ کیا ہو؟ معرفہ ہو، کیونکہ معرفہ ہوگا تب ہی آپ اس کو تعریف سے خالی کر سکتے ہیں. اگر وہ نکرہ ہے، مثلا رجلن، رجلن تو پہلی نکیرا ہے، اس کو تو آپ تعریف سے خالی نہیں کر سکتے، کیونکہ تعریف اس میں ہوتی تو آپ خالی بھی کرتے، تعریف تو اس میں ہے ہی نہیں. تو کہتے ہیں تجرید المضافی، مضاف کو خالی کرنا، اذا کان معرفتن، جب وہ معرفہ ہو اس کو خالی کرنا، مینت تعریف کی، کس سے؟ تعریف سے. تو اب کیسے خالی کریں گے؟ وہ بیان کر رہے ہیں، کہتے ہیں فَإِن كَانَ ذَا اللَّامِ، اگر وہ مضاف جو ہے ذو اللام ہوا، یعنی اس پر لام تعریف داخل ہوا، تو حذف لامه، اس کے لام کو حذف کر لیا جائے گا. وَإِن كَانَ عَلَمًا، اور اگر وہ مضاف کیا ہوا؟ علم ہوا، تو نُكِّرَ، تو اس کو نکیرہ بنایا جائے گا. بِأَن يُجْعَلَ وَاحِدًا مِّن جُمْلَةِ مَن سُمِّيَ بِذَلِكَ الْإِسْمِ، بِأَن يُجْعَلَ، کہ بنا دیا جائے گا اس عالم کو، واحدًا، کوئی ایک فرد، اس عالم کو کیا بنا دیں گے؟ کوئی ایک فرد، من جملتی من سمی بذالک الاسمی، من جملتی، ان جملہ میں سے، اس مجموعے میں سے، من سمی بذالک الاسمی، جو اس نام کے ساتھ موصوم ہیں، وہ لوگ جو اس نام کے ساتھ موصوم ہیں، ان میں سے ایک فرد کو بنا دیں گے. میں نے جیسے بتایا پوری ایک جماعت ہے پانچ افراد کی، ہر ایک کا نام کیا رکھ دیا؟ زید. اب جب میں آپ سے کہتا ہوں جاءنی زیدن، اب آپ کو پتا نہیں چلا کون سا والا زید آیا ہے، کیونکہ زید کیا بن چکا ہے؟ نکرا بن چکا ہے. ترجمہ پھر دیکھ لیں، وہ ان کان علمن، اور اگر وہ مضاف جو ہے علم ہو، نکرا، اس کو نکرا بنائیں گے. بھئی کیسے نکرا؟ آگے با تصویریہ ہے، صورت بتلا رہے ہیں، بی ان یجعل واحدا من جملتی، کہ اس کو بنا دیا، اس عالم کو بنا دیا جائے کوئی ایک فرد اس جملہ میں سے، اس مجموعے میں سے، من سمی بذالک الاسم، جو اس اسم کے ساتھ موصوم ہو رہے ہیں، جو اس اسم کے ساتھ موصوم ہو رہے ہیں، یعنی جن کا یہ نام ہے، ان میں سے ایک فرد قرار دے دیا جائے. تو اب یہ بھی کیا بن چکا؟ نکیرا بن چکا، نکیرا، کیونکہ ان میں سے ایک فرد ہے. اور کون سا والا ہے؟ متعین نہیں. دیکھو معرف باللام کو نکیرا کیسے بنانا ہے، یہ بیان کر دیا کہ اس کے لام کو حذف کر دو. اور علم کو کیسے نکیرا بنانا ہے، کہ جملہ افراد میں سے ایک جماعت جو اس نام کے ساتھ موصوم ہے، ان جملہ میں سے ایک فرد کو قرار دے دو. باقیوں کو ذکر نہیں کیا، میں نے بتلا دیا، کیونکہ باقی ضمیر اس میں اشارہ اور اس میں موصول، ان کی اضافت جائز نہیں، کیونکہ وہ نکیرا ہی نہیں ہوتے. اور حالانکہ انہوں نے بتلا دیا کہ اضافت معنویہ کی شرط کیا ہے، کہ مضاف کو کیا بنانا پڑے گا؟ نکیرا بنانا پڑے گا، تعریف سے خالی کرنا پڑے گا. وَإِن لَمْ يَكُنْ مَعْرِفَتًا، اور اگر مضاف معرفہ نہ ہو، فَلَا حَاجَتَ إِلَى التَّجْرِيدِ، تو پھر کوئی ضرورت نہیں ہے اس کو خالی کرنے کی، یعنی تعریف سے خالی کرنے کی. بل لا يمكنه، بلکہ پھر ممکن ہی نہیں ہے. مضاف اگر معرفہ نہیں ہے، پھر تعریف سے اس کو خالی کرنے کی کوئی ضرورت نہیں، بلکہ پھر ممکن ہی نہیں ہے اس کو تعریف سے خالی کرنا، کیونکہ خالی کرنا وہاں ہوگا جہاں ایک چیز پائی تو جائے. جب ایک چیز پائی ہی نہیں، تعریف اس میں پائی ہی نہیں جا رہی، تعریف اس میں موجود ہی نہیں ہے، تو اس کو آپ خالی کیسے کریں گے تعریف سے؟ یہ معنی ہے. وَإِن لَمْ يَكُنْ مَعْرِفَتًا، اور اگر مضاف معرفہ نہ ہو، فَلَا حَاجَتَ إِلَى التَّجْرِيدِ، بَلْ لَا يُمْكِنُ، تو پھر کوئی حاجت نہیں ہے اس کو تعریف سے خالی کرنے کی، بلکہ پھر ممکن ہی نہیں ہے تعریف سے خالی کرنا. اب المراد، اب دوسرا معنی کریں گے. پہلے کیا معنی کیا؟ متن میں کیا آیا تھا؟ تجرید المضاف، मुजाफ को खाली करना मिन तारीफ, किस से? तारीफ से। तारीफ से तभी खाली करेंगे जब तारीफ पाई जाए, तारीफ पाई जाए। अब दूसरा माना करेंगे कि खाली करना तजरीद बोलकर तजर्रुद मुराद है। तजरीद बोलकर तजरीद का माना है खाली करना, बाबे तफ़ईल है, और तजर्रुद का माना है खाली होना, यह लाजिम है। तो यानी जब आप तवज्जो से सुनो, जब आप एक चीज को, एक लफ्ज को, मसलन अर रजुल है, अर रजुल इस, ये क्या है? मारिफा। हम इसकी क्या, या यूं कहो अल गुलाम, अल गुलाम क्या है? मारिफा। हम इसकी इजाफत करना चाहते हैं, इजाफत है मानवी, तो क्या जरूरी, इसको खाली कर लो। तो आपने इसे अलिफ लाम हटा दिया तो आपने इसको तारीफ से क्या कर दिया? खाली कर दिया। गुलाम रह गया ना, सिर्फ गुलाम, अलिफ लाम खत्म हुआ, तो आपने इसको तारीफ से खाली कर दिया। जब आपने खाली किया तो ये खाली हो गया। अब गुलाम का लफ्ज क्या है? तारीफ से खाली है। तवज्जो है। तो खाली करना ये है मुतअद्दी, और खाली होना ये क्या है? लाजिम। और जब आप एक चीज को खाली करेंगे तो वो क्या हो जाएगी? खाली हो जाएगी। मालूम हुआ खाली करने के साथ खाली होना लाजिम है। खाली करने के साथ, हां, जब आप एक चीज को खाली करेंगे वो खाली हो जाएगी। तो यहां तजरीद बोला और मुराद तजर्रुद है, क्योंकि तजरीद के साथ क्या लाजिम है? तजर्रुद लाजिम है। तो मलजूम बोलकर लाजिम का इरादा किया, यानी मालूम हुआ तजरीद यहां अपने हकीकी माना में इस्तेमाल नहीं। तो पहले क्या तर्जमा किया था? पहले तजरीद का तजरीद ही माना किया था कि खाली करना पड़ेगा मुजाफ को अगर उसमें क्या हो? तारीफ हो। और अब माना कर रहे हैं कि खाली करना ना करो तर्जमा, तजरीदुल मुजाफी ऐ तजर्रुदुल मुजाफी, मुजाफ का खाली होना। इजाफत मानवी की क्या शर्त है? तजर्रुदुल मुजाफी मिन तारीफ, मुजाफ का खाली, मुजाफ को खाली होना चाहिए तारीफ से। तो तजरीद में क्या जरूरी था? कि पहले तारीफ होगी फिर आप उसको क्या करेंगे? तारीफ से खाली। और तजर्रुद का क्या माना? तारीफ से खाली होना चाहिए, चाहे पहले से ही खाली हो या पहले तो खाली नहीं था, तारीफ थी, आपने उसको खाली कर दिया। दोनों सूरतों में तजर्रुद पाया जाएगा। तजर्रुद की कितनी सूरतें हैं? दो। गुलाम देखो, ये तो पहले से खाली है तो यहां भी तजर्रुद है। और पहले एक था अल गुलाम, आपने अलिफ लाम को हटा दिया तो ये अब गुलाम भी क्या हो गया? ये भी तारीफ से खाली हो गया। तो तारीफ से खाली होना चाहे पहले से खाली हो या आप तारीफ को दूर करके ये क्या हो जाए? तारीफ से खाली हो जाए। भाई देखिए भाई, किताब पर कहते हैं अविल मुराद बित तजरीदी तजर्रुदुहू, या तजरीद से मुराद तजर्रुदुहू ऐ तजर्रुदुल मुजाफी, मुजाफ का खाली होना है। वह खुलुवुहू, ये अत्फे तफसीरी है, ये अत्फे। भाई मैंने आपको बतलाया था कि मातूफ गैर होता है मातूफुन अलैह से, आतफ मुगायरत का तकाजा करता है कि मातूफ और मातूफ अलैह दोनों एक दूसरे से गैर हैं, अलग हैं। मसलन मैं कहता हूं जानी जैदुन व अमरुन, जानी जैदुन व अमरुन, आपने जैद और अमर के दरमियान ये वाव ले आए, ये वाव बतला रहा है जैद कोई और जात है और अमर कोई और जात है। अगर ये एक ही जात होती तो आप दरमियान में वाव न लाते। मसलन आप कहते हैं जानी बनो अमरिन जैदुन, जानी इब्नु अमरीन, मेरे पास अमर का बेटा जैदुन, कौन आया? जैद, उसी अमर के बेटे का नाम जैद है। तो जब दोनों एक ही जात पर दलालत कर रहे हैं तो आप दरमियान में वाव नहीं लाएंगे। जानी इब्नु अमरीन, इब्नु अमरीन से भी कौन मुराद? जैद, और आगे जैद का लफ्ज भी आप खुद ले आए, तो दरमियान में वाव नहीं लाए क्योंकि ये दोनों क्या हैं? एक ही हैं। लेकिन जब दोनों अलग अलग होते हैं फिर आप वाव लाते हैं, जानी जैदुन व अमरुन। तो आतफ याद रखो, आतफ मुगायरत पर दलालत करता है कि मातूफ की जात और है और मातूफुन अलैह और है, दोनों अलग अलग हैं। लेकिन कभी कभार मातूफ और मातूफ अलैह एक ही होते हैं और वो यातफे तफसीरी में है। आतफे तफसीरी इसको कहते हैं कि एक लफ्ज का माना आतफ की सूरत में बयान कर दिया जाता है। तजर्रुदुहू इसका क्या माना है? एक सूरत यह थी कि अल्लामा जामी यूं फरमा देते तजर्रुदुहू अई खुलुवुहू, حرف ای کے ساتھ لے آتے. حرف ای کس لیے آتا ہے؟ تفسیر بیان کرنے کے لیے آتا ہے. لیکن انہوں نے کس کے ساتھ بیان کر دیا؟ واو کے ساتھ. تو یہ عطف تفسیری ہے. یہ معطوف جو ہے جو خلووہ ہے یہ معنی بیان کر رہا ہے تجردہ کا. تجردہ کا کیا معنی؟ خلووہ, اس کا مضاف کا خالی ہونا. بات سمجھ میں آ گئی؟ کہتے ہیں اول مراد بالتجرید, یا تجرید جو متن میں آیا اس سے مراد جو ہے تجردہ و خلووہ من التعریفی, وہ مضاف کا خالی ہونا ہے تعریف سے عند الاضافتی, اضافت کے وقت. اور سوا ان کا نہ نکرہ تنفی نفسی ہی, برابر ہے کہ چاہے وہ نکرہ ہو اپنی ذات کے اعتبار سے ہی, من غیر تجرید, ان بغیر کسی تجرید, وہاں تجرید کی ضرورت ہی نہیں, وہ پہلے سے خالی ہے تعریف سے. او کان معرفتن, یا دوسری صورت ہے وہ معرفہ تھا لیکن جردت عن تعریف, اس کو خالی کر دیا گیا تعریف سے. توجہ ہے؟ پھر سمجھو اس جگہ کو. دیکھو متن میں آیا وشرطہا تجرید المضاف من التعریف, کہ اضافت معنویہ کی شرط یہ ہے کہ مضاف کو خالی کیا جائے من التعریف, کس سے؟ تعریف سے. تو تجرید کا لفظ آیا خالی کرنا, اور خالی کرنا کب ہوگا؟ جب تعریف ایک چیز میں پائی جائے پھر اس سے کیا کر دیا جائے؟ خالی. تو بعض میں تعریف, جب آپ اضافت ایک لفظ کی کرنے لگے ہیں تو بعض اوقات اس میں تعریف ہوگی تو آپ کو ایک تعریف سے خالی کر کے پھر اضافت کرنا پڑے گی, اور اگر اس میں پہلے سے تعریف ہے ہی نہیں پھر تو وہاں تجرید نہیں ہو سکتی, پھر تو وہاں تجرید نہیں ہو سکتی, تو وہ اس میں پھر ویسے ہی اضافت, اسی طرح اضافت کریں گے, وہاں بعد تجرید وہاں نہیں ہو سکے گی. یا تجرید بول کر تجرد یعنی خالی کرنا نہیں بلکہ خالی ہونا, یعنی تجرید بول کر تجرد مراد ہے, ملزوم بول کر لازم مراد ہے, کیونکہ تجرید کے ساتھ تجرد لازم ہے. جب آپ خالی کریں گے تو وہ کیا ہو جائے گا؟ خالی. تو یہاں تجرید بول کر کیا مراد ہے؟ تجرد. تو اضافت معنویہ کی کیا شرط؟ کہ مضاف کو تعریف سے خالی ہونا چاہیے. عبارت سمجھ میں آ رہی ہے؟ مضاف کو تعریف سے خالی ہونا چاہیے, چاہے آپ نے خالی کیا ہے چاہے پہلے سے خالی ہے, لیکن اس کو کیا ہونا چاہیے؟ خالی ہونا چاہیے. فرق سمجھ میں آیا؟ جی آگے دیکھیے. وَإِنَّمَا يَجِبُ التَّجْرِيدُ, اب وجہ ذکر کر رہے ہیں کہ بھئی کیا وجہ ہے مضاف کو تعریف سے کیوں خالی ہونا چاہیے. ادھر دیکھیے بھئی, دیکھیے جب آپ ایک لفظ کی اضافت کرتے ہیں دوسرے لفظ کی طرف, تو اگر مضاف پہلے سے ہی معرفہ ہے, پہلے سے ہی, تو پھر آپ اس کی اضافت جس کی طرف کر رہے ہیں وہ نکرہ ہوگا یا معرفہ ہوگا, دو ہی صورتیں ہیں نا. تو اگر آپ معرفہ کی اضافت کس کی طرف کریں؟ نکرہ کی طرف. اور نکرہ کی طرف اضافت کس چیز کا فائدہ دیتی تھی؟ تخصیص کا. کس کا؟ تو جب آپ معرفہ کی اضافت نکرہ کی طرف کر رہے ہیں تو اس سے تو اس میں تخصیص آئے گی, اور تخصیص اعلی ہے یا تعریف اعلی ہے؟ تعریف اعلی ہے. تخصیص میں تو صرف افراد کم ہوتے ہیں, اور تعریف میں تو ایک متعین ذات پہ دلالت ہوتی ہے. غلام الرجلین, پہلے غلام کا لفظ غلام رجل پر بھی صادق آ رہا تھا, اکیلا غلام کا لفظ ہو تو وہ مردوں کے غلام کو بھی, وہ بھی غلام ہیں اور عورتوں کے غلام بھی کیا ہیں؟ غلام. سب پہ صادق آ رہا ہے. لیکن جب غلام الرجلین کہا, اب اس میں شرکا کم ہو گئے, اب یہ غلام الرجلین صرف کس پر صادق آئے گا؟ مردوں کے غلام پر صادق آئے گا, عورتوں کے غلام پر صادق نہیں آئے گا. تو افراد کیا ہو گئے؟ کم. اور معرفہ کی صورت میں تو بالکل تعین ہو جاتی ہے. غلام زیدین, غلام پہلے دنیا کے ہر غلام پر صادق آ رہا تھا, اب غلام زیدین, اب زید کے متعین غلام پر یہ بولا جا رہا ہے. تو کیا اعلی ہے؟ تعریف اعلی ہے, کہ وہ ایک متعین ذات پر دلالت کرتی ہے. اور تخصیص, تخصیص میں تو افراد کم ہوں گے لیکن مدلول متعین نہیں ہوگا. تو کیا اعلی؟ تعریف. اور تخصیص کیا ہے؟ ادنا. انہوں نے کیا شرط لگائی؟ مضاف کو تعریف سے خالی ہونا چاہیے. وجہ یہ کہ اگر مضاف معرفہ ہوا اور آپ اس کی اضافت کر رہے ہیں, یا تو نکرہ کی طرف اضافت کریں گے یا معرفہ کی طرف. اگر نکرہ کی طرف اضافت کرتے ہیں اس معرفہ کی, تو نکرہ سے وہ کیا اخذ کرتا ہے مضاف؟ تخصیص. تو یہ نکرہ سے تخصیص اخذ کرے گا, اور حالانکہ خود یہ معرفہ ہے. تو گویا مضاف अदना चीज को तलब कर रहा है आला के होते हुए, यह खुद तो मारिफा है। और नकिरा से क्या अख्ज करना चाहता है? तख्सीस। तो आला चीज के होते हुए अदना की तलब लाजिम आएगी और इसका तो कोई फायदा नहीं। और अगर आप मारिफा की तरफ इजाफत करेंगे तो मारिफा जब मुजाफ इलैह हो तो मुजाफ क्या अख्ज करता है? तारीफ। मारिफा से मुजाफ क्या अख्ज करता है? तारीफ। तो ये तो खुद ही पहले से मारिफा है, तो ये तो तहसील हासिल लाजिम आएगी। भाई एक ऐसी चीज को हासिल करना चाहता है जो पहले से ही इसको हासिल है। हासिल तो वो चीज आप कर सकते हैं जो आपके पास नहीं है। तो मारिफा की इजाफत मारिफा की तरफ करेंगे तो तहसील हासिल लाजिम आएगी। ये यूं कहो तारीफ मुआरफ लाजिम आएगा। क्या तारीफ का क्या माना? मारिफा बनाना। और मुआरफ जो मारिफा है पहले से ही मारिफा बनाया हुआ है। तवज्जो है, फिर समझो। देखो अल गुलाम मारिफा है, मैं इसकी इजाफत नकेरा रजुल की तरफ करना चाहता हूं, तो मुजाफ की जब इजाफत नकेरा की तरफ की जाए उससे क्या अख्ज करता है? तख्सीस। देखो अल गुलाम का लफ्ज है, मैं इसकी इजाफत या करना चाहता हूं। अब यह मारिफा है, साहिब काफिया ने क्या कहा? इसको तारीफ से खाली करो। वजह क्या है? वजह यह कि अगर आप खाली नहीं करेंगे तो दो खराबियों में से खराबी जरूर लाजिम आएगी। मसलन अल गुलाम है, मैं इसको इसी तरह तारीफ के साथ इसकी इजाफत करना चाहता हूं, तो आगे नकेरा की तरफ इजाफत करूंगा या मारिफा की? अगर नकेरा की तरफ इजाफत करो तो नकेरा की तरफ इजाफत किस चीज का फायदा देती थी? तख्सीस का। तो गोया अल गुलाम रजुल से तख्सीस अखज करना चाहता है, हालांकि अल गुलाम तो मारिफा है, इसके पास आला चीज के होते हुए वो अदना को तलब कर रहा है और इसका तो कोई फायदा नहीं। जब खुद मारिफा है तो तख्सीस से तो आला दर्जा इसके पास पहले ही मौजूद है। भाई ये मारिफा है, भाई बात समझ में आ गई। तो लिहाजा इस सूरत में तख्सीस का तलब करना लाजिम आएगा और यह सही नहीं। और अगर आप अल गुलाम की इजाफत जैद की तरफ करते हैं तो जैद से इसने क्या अखज करनी थी? तारीफ। अल गुलाम तो खुद ही पहले मारिफा है, तो ये तो तहसील हासिल, एक चीज इसको पहले ही हासिल है, ये उसको हासिल करना चाहता है, तो ये नहीं हो सकता। तहसील उसी चीज की हो सकती है जो चीज पहले ही हासिल है उसकी तहसील नहीं हो सकती। तो अल गुलाम पहले ही मारिफा है, यह जैद से तारीफ नहीं ले सकता क्योंकि तारीफ पहले इसमें मौजूद है। यूं कहो इस सूरत में तारीफ है मुअर्रफ लाजिम आएगा। क्या? कैसे? अल गुलाम मारिफा है। क्या है? अल गुलाम। और किसकी तरफ इजाफत कर रहे हैं? जैद की तरफ। तो अल गुलाम ये मुअर्रफ है। और तारीफ का क्या माना? अर्रफ युअर्रिफ। तारीफ का माना मारिफा बनाना। क्या माना है? तो अल इस सूरत में क्या लाजिम आएगा? ये जो मुअर्रफ अल गुलाम है इसको मारिफा बनाना लाजिम आएगा। आप जैद की तरफ इजाफत क्यों कर रहे हैं? मारिफा की तरफ इजाफत क्यों की जाती है? मारिफा बनाने के लिए। भाई ये तो पहले ही मारिफा है, ये तो आप तारीफ मुअर्रफ कर रहे हैं, एक चीज जो पहली मारिफा है आप उसको मारिफा बनाने की कोशिश कर रहे हैं। भाई ये तो नहीं हो सकता। मारिफा आप उसको बना सकते हैं जो पहले मारिफा ना हो। भाई जो पहले से ही मारिफा है वो कैसे मारिफा बनाएंगे उसको? बात भी समझ में आई या नहीं? फिर समझो, फिर समझो। इन्होंने क्या कहा? अगर आप इजाफत मानविया करना चाहते हैं तो मुजाफ को तारीफ से खाली होना चाहिए। अगर यह मारिफा हुआ जैसे अल गुलाम है और आप मसलन इसकी रजुल की तरफ इजाफत नकेरा की तरफ इजाफत करते हैं तो नकेरा से मुजाफ क्या अखज करता है? तख्सीस। और हालांकि इसके पास तो आला दर्जे की चीज यानी तारीफ मौजूद है, तो तारीफ के होते हुए अदना का तलब करना लाजिम आएगा और यह सही नहीं। और अगर आप अल गुलाम की इजाफत जैद यानी मारिफा की तरफ करना चाहते हैं तो इस सूरत में क्या लाजिम आएगा? तारीफ मुअर्रफ लाजिम आएगा। क्या? तारीफ यानी अल गुलाम ये मुअर्रफ है, ये पहले से मारिफा है, इसका मारिफा बनाना लाजिम आएगा। तारीफ तो उसको हो सकती है, यानी मारिफा तो आप उसको बना सकते हैं जो पहले नकेरा हो। भाई ये तो पहले से मारिफा है, तो ये तो क्या खराबी लाजिम आएगी? तारीफ मुअर्रफ यूं कहो तहसील हासिल, एक चीज पहले से ही हासिल है उसको हासिल करना लाजिम आएगा और ये तो महाल है, नहीं हो सकता। भाई तवज्जो है, लफ्जों पे जरा गौर करो। हासिल वो चीज जो हासिल है उसको पहले से, और तहसील का माना है हासिल करना। तो हासिल करना तो उस चीज का होगा जो पहले हासिल नहीं है, और अल गुलाम तो पहले से ही क्या है? मारिफा, तो इसको तारीफ हासिल है। अब ये जैद से तारीफ हासिल नहीं कर सकता, वरना तो क्या खराबी लाजिम आएगी। तहसील हासिल, एक हासिल चीज को की तहसील या तारीफ मुआरफ, एक लफ्ज पहले ही मारिफा है, आप उसको मारिफा बनाना चाहते हैं। भाई भाई वो तो पहले ही मारिफा है, मारिफा बनाने का क्या मतलब। तो तारीफ मुआरफ सही नहीं है। तो कहते हैं वह इन नमा यजिब तजरीदू के तजरीद, यानी मुजाफ को तारीफ से खाली करना वाजिब है। लिअन्नल मारिफत लौ उज़ीफत इलन नकिरती, इसलिए क्योंकि मारिफा जो है अगर उसकी इजाफत कर दी जाए नकिरा की तरफ, लकान तालिबन लिल अदना, इस तो इस सूरत में ये मारिफा जो है अदना चीज को तलब करने वाला होगा। ये जो मुजाफ है और मारिफा है ये अदना को तलब करने वाला, तो ये अदना का तलब करना होगा। वह हुआ तख्सीस, और वो अदना चीज क्या है, तख्सीस। जब इसके पास तारीफ मौजूद है तो अदना की तलब दुरुस्त नहीं। तो वह हुआ तख्सीस मा हुसूल आला, बावजूद इसके कि आला चीज हासिल है, वह हुआ तारीफ, और वो तारीफ है। वलव उजीफत इलल मारिफती, और अगर इजाफत की जाए मारिफा की तरफ, यानी मुजाफ भी मारिफा और इजाफत किसकी तरफ कर दी, मारिफा की तरफ, लकान तहसील अल हासिली, तो इस सूरत में क्या खराबी लाजिम आएगी, तहसील हासिल लाजिम आएगी। फतजी उल इजाफत, तो इस सूरत में इजाफत जाया हो जाएगी। हैसुला तुफीदु तारीफा वला तख्सीसन, इस तौर पर कि ना तो ये तारीफ का फायदा देगी और ना तख्सीस का। जब मुजाफ पहले ही मारिफा है तो फिर इस सूरत में अगर आप चाहे नकिरा की तरफ इजाफत करें चाहे मारिफा की तरफ, तो इजाफत की इजाफत जाया चली जाएगी, ना वो तारीफ का फायदा देगी क्योंकि तारीफ तो पहले हासिल है, और ना वो तख्सीस का फायदा देगी क्योंकि तख्सीस से आला चीज तारीफ पहले से ही हासिल है। बात समझ में आ गई। फइन कीला ला फर्क बैन इजाफतिल मारिफति व बैन जालिहा अलमन फी नहविन नजमी व सुरैया व सईक व इब्न अब्बास रज़ियल्लाहु तआला अन्हुमा फी लुज़ूमि तारीफिल मुअर्रफ। यहां से एक एतराज और उसका जवाब फिर साहिब जामी जिक्र करेंगे। एतराज यह होता है कि बाज औकात एक मारिफा किसी का आलम बना दिया जाता है। बाज औकात क्या कर दिया जाता है, कोई मारिफा होता है उसको किसी का आलम बना दिया जाता है। जैसे नजमुन, नजमुन सितारे को कहते हैं अरबी जुबान में, इस पर अलिफ लाम दाखिल किया गया अन नजम, तो ये क्या बन गया, मारिफा। फिर इसको सितारों का एक मजमुआ है और उसका नाम रख दिया गया अन नजम, जिसको उर्दू में सुरैया भी कहते हैं और परवीन भी कहते हैं। ये छोटे छोटे सितारों का एक मजमुआ है जो गुच्छे की सूरत में इकट्ठे हैं और बड़े बारीक छोटे छोटे सितारे हैं, और अरब इसके जरिए नजर की तेजी का इम्तिहान लेते थे कि किसकी नजर तेज है, उसको इस मजमुए में कितने सितारे नजर आते हैं भाई। तो अन नजम, तो ये नजम पहले नकेरा था, फिर इस पर अलिफ्लाम दाखिल किया गया तो ये क्या बन गया, मारिफा, और फिर इसको आलम बना दिया गया, फिर इसको आलम बना दिया गया। हालांकि अन नजम ये भी क्या है, मारिफा, और आलम बना दिया फिर भी क्या है, मारिफा। तो आपने हमें कहा था कि मुजाफ जब मारिफा हो तो फिर उसकी इजाफत नहीं करते, अभी बताया या नहीं आपको, जब मुजाफ क्या हो, मारिफा हो तो उसकी इजाफत नहीं करते, वरना क्या खराबी लाजिम आती है, तहसील हासिल, या यूं कहो तारीफ मुअर्रफ लाजिम आता है, जो पहले से ही मारिफा है उसका मारिफा बनाना लाजिम आता है और वो तो नहीं हो सकता। तो नहवी हजरात ने मारिफा की इजाफत तो जायज करार नहीं दी, क्यों नहीं जायज करार दी, तारीफ मुअर्रफ की वजह से, क्योंकि तारीफ मुअर्रफ जायज नहीं। और अन नजम, अन नजम पहले क्या था, सिर्फ नजमुन नकिरा था, फिर इस पर क्या ले आए, अलिफ लाम, अब ये क्या बन गया, मारिफा, और अलम भी क्या होता है, मारिफा। तो अन नजम पहले अलिफ लाम के साथ मारिफा था और फिर उसके बाद इसको अलम बना दिया गया, तो इसमें भी देखो तारीफ मुअर्रफ लाजिम आ रहा है, क्या लाजिम आ रहा है, तारीफ। अन नजम पहले से ही मारिफा था अलिफ लाम के साथ, तो मुअर्रफ बिल्लाम वो भी मारिफा, और अलम भी क्या होता है, मारिफा होता है। तो वहां मारिफा की इजाफत तो आपने जायज करार नहीं ही दी तारीफ मुआरफ की वजह से, हालांकि यही तारीफ मुआरफ यहां भी लाजिम आ रही है। अन नजम भी मारिफा था, जब अलम बनाया अलम भी क्या होता है मारिफा, तो ये क्या खराबी लाजिम आई, तारीफ मुआरफ लाजिम आया। या दूसरी मिसाल ले लो असुरैया, वही अन नजम को असुरैया भी कहते हैं, उर्दू में भी सुरैया कहते हैं। असुरैया याद रखो ये पहले था सुरैया, सुरैया याद रखो ये तसगीर है सरवा की, किसकी, और सरवा मुअन्नस है सरवान की, और सरिया यसरा का माना होता है किसी आदमी का मालदार होना, उसके पास माल का कसीर होना। इसी से सिफत मुशब्बा क्या है सरवान, सरवान का माना है मालदार, मालदार औरत हो तो कहेंगे सरवा, मुअन्नस इसकी क्या है सरवा। जैसे अच्छान का क्या माना प्यासा, और मुअन्नस क्या है अतशा, तो जैसे अच्छान के मुअन्नस अच्छा, इसी तरह सरवान का माना मालदार, इसके मुअन्नस क्या सरवा। और इस सरवा की तस्गीर आती है सुरैवा, क्या आती है सुरैवा, या और वाव इकट्ठे हुए तो वाव को भी या करके या में इदगाम किया तो क्या बन गया सुरैया। तो ये सुरैया तस्गीर है सरवा की, और फिर इस पर अलिफ लाम दाखिल कर दिया गया तो क्या बन गया असुरैया, ये मुअर्रफ बिल लाम है। फिर उस सितारों के मजमूए का नाम असुरैया रख दिया, तो देखो इसमें भी तारीफ मुअर्रफ है। असुरैया अलिफ लाम की वजह से पहले ही मारिफा था, फिर इसको अलम बनाया गया तो ये तो क्या लाजिम आई तारीफ मुअर्रफ। बात समझ में आ रही। इसी तरह असाइक भाई, साइक ये लफ्ज पहले भी गुजरा था मुनादा की बहस में, मैंने आपको बतलाया था साइक का माना है वो शख्स जिस पर आसमानी बिजली गिरे और वो बेहोश हो जाए, उसको कहते हैं साइक भाई। इसी तरह चीखने वाला जो है उसको भी साइक कहते हैं, अरबी में कहते हैं साइक अर्रजुलू, जब उस पर आसमानी बिजली गिरे और बेहोश हो जाए तो क्या कहते हैं साइक अर्रजुलू, या कोई चीखने चिल्लाने लगे तो क्या कहते हैं साइक अर्रजुलू। तो ये अरब का एक बड़ा मशहूर शहसवार था, बड़ा माहिर घुड़सवार था भाई, पूरे अरब में उसकी शोहरत थी, और उसका नाम था खुवैलिद इब्ने नुफैल अल किलाबी, खुवैलिद इब्ने नुफैल किलाबी उसका नाम था। ये इस पर कहते हैं आसमानी बिजली गिरी और ये फिर बेहोश हो गया। उसके बाद जब भी आसमानी बिजली गिरती या कोई जोरदार कड़कदार आवाज ये सुनता था तो इस पर दौरा पड़ता, या ये बेहोश हो जाता होगा, क्योंकि बेहोश को भी क्या कहते हैं साइक, या ये चीखने लगता होगा, चीखने वाले को भी क्या कहते हैं साइक। तो जब भी कड़कदार आवाज आती तो फिर इसी तरह इस पर ये कैफियत तारी हो जाती, या ये बेहोश हो जाता होगा या चीखने लगता होगा, तो इसका नाम ही साइक पड़ गया असाइक। क्या पड़ गया असाइक अलिफ लाम के साथ। अब आम अरब के अंदर जब भी असाइक जिक्र होता ये वाला शख्स मुराद होता था। तो देखो इसके अंदर भी साइक, पहले साइक क्या माना सिफत मुशब्बा है, फिर इस पर क्या आया अलिफ लाम, तो ये मारिफा बन गया, फिर इसको क्या बना दिया गया आलम, तो आलम भी मारिफा, तो क्या खराबी लाजिम आई तारीफ मुअर्रफ की खराबी लाजिम आई, एक लफ्ज पहले ही मारिफा है आप उसको आलम बनाकर मारिफा बना रहे हैं। इसी तरह इब्न अब्बास रजी अल्लाह ताला अन्हुमा, हजरत अब्बास रजी अल्लाह ताला अन्हु के 12 बेटे थे, लेकिन उनमें से इब्न अब्बास कहा जाए तो मुराद अब्दुल्लाह इब्न अब्बास होते हैं। कौन होते हैं अब्दुल्लाह इब्न अब्बास रजी अल्लाह ताला अन्हुमा मुराद होते हैं। तो गोया ये इब्ने अब्बास उनके लिए आलम बन गया, क्या बन गया अब जब भी हदीस तफसीर वगैरह किताबों में जब भी जिक्र होता है इब्ने अब्बास तो बाकी बेटे नहीं मुराद होते, कौन मुराद होते हैं अब्दुल्ला इब्ने अब्बास, तो ये इब्ने अब्बास ये उनके लिए आलम बन गया, क्या बन गया आलम। अब देखो इसके अंदर इब्न की इजाफत है अब्बास की तरफ, और अब्बास क्या है नाम है, तो ये मारिफा है, और मारिफा की तरफ जो लफ्ज मुजाफ हो जाए वो भी क्या बन जाता है मारिफा, तवज्जो है। तो इबन की इजाफत जब अब्बास की तरफ हुई इबन अब्बास, अब ये इबन का लफ्ज भी क्या बन गया मारिफा, अब ये मारिफा है, अब इसको उनके लिए नाम करार दे दिया तो ये क्या खराबी लाजिम आई तारीफ मुअर्रफ, एक लफ्ज पहले ही मारिफा है आप उसको आलम बनाकर मारिफा बना रहे हैं। बाकियों में तारीफ थी अलिफ लाम के जरिए अन नजम असुरैया असाइक, तो वहां तारीफ किसके जरिए थी अलिफ लाम के जरिए, और फिर क्या बना दिया अलम, तो क्या खराबी लाजिम आई तारीफ मुअर्रफ। और इब्ने अब्बास के अंदर जो तारीफ आई वो कौन सी है, इजाफत की वजह से, इबन मुजाफ अब्बास इन मुजाफोन इले, इसकी वजह से इबन भी क्या बन गया, मारिफा, फिर इसको क्या बना दिया गया, अलम, अलम के दर्जे में ये हो गया, इनसे वही मुराद होते हैं। तो इसमें भी क्या खराबी लाजिम आई, तारीफ मुअर्रफ की खराबी लाजिम आई। तो अब इश्काल ये करेंगे कि क्या बात है, नहवी हजरात तवज्जो से सुनो, मारिफा की इजाफत मानवी तो जायज करार नहीं देते, किसके, मारिफा की इजाफत मानवी, अभी ऊपर बताया कि इजाफत मानवी की क्या शर्त है, मुजाफ को तारीफ से खाली होना चाहिए, तो मारिफा की तो वो इजाफत मानवी जायज करार नहीं देते। क्यों नहीं जायज करार देते, क्योंकि क्या खराबी लाजिम आती है, तारीफ मुआरफ, लेकिन मारिफा को वो आलम बनाना जायज करार देते हैं, हालांकि वहां भी तारीफ मुआरफ की खराबी लाजिम आ रही है। इश्काल समझ में आ गया, दोनों जगह तारीफ मुआरफ है, मारिफा की इजाफत करें तब भी तारीफ मुआरफ, और मारिफा को आलम बनाए तब भी तारीफ मुआरफ, लेकिन एक जो है उसको वो जायज नहीं कहते कि मुजाफ का मारिफा होना ये जायज नहीं है, क्योंकि इसमें तारीफ मुआरफ, और दूसरी जगह मारिफा को आलम बनाए वहां भी तारीफ मुआरफ है, उसको वो जायज कहते हैं। इश्काल समझ में आया, देखिए भाई पहले इश्काल कहते हैं, फइन कीला, अगर ये कहा जाए, ला फर्क बैन इजाफतिल मारिफती व बैन जालिहा आलमन, कोई फर्क नहीं है मारिफा की इजाफत करने में व बैन जालिहा आलमन, और मारिफा को आलम बनाने में, मारिफा की इजाफत करने में और मारिफा के आलम बनाने में कोई फर्क नहीं है। भाई किस एतबार से, आखिर में आ रहा है इसी सतर के, फी लुजूमी तारीफ मुआरफी, कि इसमें तारीफ मुआरफ लाजिम आता है, दोनों सूरतों में क्या लाजिम आता है, तारीफ मुआरफ लाजिम आता है। फमा बालुहुम जब वजू हाजा दून अजाली का, बाल कहते हैं दिल को, किसको, और इसी तरह बाल शान और हालत को भी कहते हैं, यहां बाल बमाने शान और हालत के है। फमा बालुहुम, तो नहवियों की क्या हालत है, क्या शान है, यानी नहवी हजरात को क्या हो गया है, जब वजू हाजा, इसको तो जायज करार देते हैं, यानी मारिफा को आलम बनाना, दू नजालिका, ना कि उसको जायज नहीं करार दिया, यानी मारिफा की इजाफत तो जायज करार नहीं देते और मारिफा को आलम बनाना जायज करार देते हैं। इश्काल समझ में आया जी, अब फिर जरा तर्जमा देख लीजिए, फइन कीला, अगर ये कहा जाए, ला फर्क बैन इजाफतिल मारिफति व बैन जालिहा आलमन, के मारिफा की इजाफत करने में और मारिफा को आलम बनाने में कोई फर्क नहीं है, फी नहवी, इस जैसी मिसालों में, जैसे अन नजमी व सुरैया व साइकी व इब्न अब्बास, इन सब में देखो तारीफ है, फिर इनको आलम बनाया गया, तो मारिफा की इजाफत में और उसको आलम बनाने में कोई फर्क नहीं है। फी लुजूमी तारीफ मुआरफी, इस बात के अंदर कि इसमें तारीफ मुआरफ लाजिम आती है, इस दोनों में, दोनों सूरतों में तारीफ मुआरफ है, चाहे मारिफा की इजाफत करें चाहे मारिफा को आलम बनाएं। फमा बालुहुम, तो नहवी हजरात को क्या हुआ है कि जव वजू हाजा, उन्होंने इसको तो जायज करार दिया है, दून जालिका, उसको जायज नहीं करार दिया, यानी मारिफा का आलम बनाना तो जायज करार दिया है और मारिफा की इजाफत जायज करार नहीं दी, हालांकि खराबी दोनों में एक ही है कि तारीफ मुआरफ लाजिम आता है। कीला, तो कहा गया है, जहां जवाब देंगे अब साहिब जामी, इधर देखिए जवाब ये कि मारिफा की इजाफत करते हैं तो तारीफ मुआरफ लाजिम आता है, लेकिन मारिफा को जब आलम बनाते हैं फिर तारीफ मुआरफ नहीं लाजिम आता, जब मारिफा की इजाफत करें फिर तो क्या लाजिम आता है, तारीफ मुआरफ, और यह जायज नहीं, लेकिन जब मारिफा को आलम बनाते हैं, जैसे अन नजम को आलम बनाया, इब्ने अब्बास को आलम बनाया, मारिफा को जब आलम बनाओ तो तारीफ मुआरफ लाजिम नहीं आता। भाई किस तरह लाजिम नहीं आता, कहते हैं उस वक्त एक तारीफ चली जाती है और दूसरी तारीफ आ जाती है, पहले अन नजम में कौन सी तारीफ थी, अलिफ्लाम वाली, और अलिफ्लाम के जरिए किसी की तरफ इशारा होता है, तो अन नजम के जरिए मसलन किसी मुअय्यन सितारे की तरफ इशारा था, अब वो इशारा चला गया अलिफ्लाम वाला, अब ये आलम बन गया, वो वाली तारीफ चली गई अलिफ्लाम वाली और ये और तारीफ आ गई आलम वाली, बात समझ में आ रही है, वो तारीफ चली गई अलिफ लाम वाली और तारीफ अलम वाली आ गई, या इसी तरह अस्सुरैया इसके अंदर भी अलिफ लाम वाली तारीफ चली गई और अलम वाली तारीफ आ गई, और इसी तरह अस्साइक में भी अलिफ लाम वाली तारीफ चली गई। अलिफ लाम के जरिए इशारा होता है ना किसी चीज की तरफ, वो अलिफ लाम के जरिए यहां इशारा नहीं हो रहा, अब ये नाम के दर्जे में है या अलम के दर्जे में है। इसी तरह इब्न अब्बास इसके अंदर इजाफत वाली तारीफ चली गई और अलम वाली तारीफ आ गई, तो यहां तारीफ मुआरफ नहीं है बल्कि तारीफ के एक तरीके को छोड़कर दूसरे तारीफ के तरीके को हासिल करना है। तारीफ के एक तरीके को खत्म करके दूसरे तरीके को हासिल करना है। देखिए भाई कहते हैं कीला कहा गया है ला नुसल्लिमु, हमें बात तस्लीम नहीं है कि अन्नफी हादिहिल अमसिलति तारीफ अल मुअर्रफी, कि इन मिसालों के अंदर तारीफ मुअर्रफ है। ये जो अन्नजम अस्सुरैया अस्साइक और इब्ने अब्बास आए, इन मिसालों के अंदर हमें यह बात तस्लीम नहीं कि तारीफ मुअर्रफ लाजिम आ रही है। बल फीहा ज़वालु तारीफिन, बल्कि इसके अंदर एक तारीफ का जवाल है, यानी एक तारीफ खत्म हो रही है। वो कौन सी? कहते हैं वह हुआ तारीफ उल हासिल बिल्लामी अविल इजाफती, और वो वाली तारीफ है जो लाम या इजाफत की वजह से हासिल हो रही है
जी।
वो उस तारीफ का जवाल है। वह हुसूल तारीफिन आखरा, और दूसरी तारीफ का हुसूल है वह हुआ तारीफ बिल आलमियती, और वो तारीफ है जो आलम होने की वजह से है। फ इन नहा हीनत सारत आलामन, इसलिए क्योंकि ये जो मिसालें हैं ये जब आलम बन गए लम यब कफी हल इशारत इला मालूमियतिहा बिल्लामी अविल इजाफती, तो लम यब कफीहा इनके अंदर बाकी न रहा अल इशारत इला मालूमियतिहा कि इशारा हो रहा हो इनके मालूम होने की तरफ बिल्लामी अविल इजाफती लाम के जरिए या इजाफत के जरिए। भाई इधर देखिए ना, गुलाम गुलाम आम था, गुलाम आम था। अब जब मैंने जैद की तरफ इजाफत कर दी गुलामु जैदिन, अब ये जो गुलाम की इजाफत जैद की तरफ हो रही है इस इजाफत में इशारा हो रहा है कि ये मुतायन गुलाम है
जी।
इशारा किसके जरिए हो रहा है? इजाफत की वजह से। ये जो गुलाम की इजाफत किसकी तरफ है? जैद की तरफ। अगर ये इजाफत ना होती तो गुलाम मुतायन गुलाम पे दलालत करता फिर ना करता, तो ये इजाफत की वजह से इशारा हो रहा है। जैसे मैं कहता हूं अल गुलाम, अल गुलाम पर मैं क्या ले आया? अलिफ लाम। तो जैसे अलिफ लाम के जरिए एक मुअय्यन गुलाम की तरफ इशारा है, इसी तरह गुलामु ज़ैदिन में भी इजाफत के जरिए एक मुतायन गुलाम की तरफ इशारा है। तो बतला रहे हैं कि जब इनको अन नजम अस्साइका और इब्न अब्बास इनको जब आलम बनाया गया तो अब इनमें जो अलिफ लाम और इजाफत हो रही है उसके जरिए इशारा नहीं हो रहा, वो वाला इशारा चला गया, अब ये आलम बन गए तो वो अलिफ लाम वाला इशारा अब फायदा नहीं दे रहा और इजाफत भी तारीफ का फायदा नहीं दे रही। मालूम हो वो वाली तारीफ खत्म हो चुकी है, अब नई तारीफ आलमियत वाली आ चुकी है। बात समझ में आ गई? ये माना है फइन्नहा हीनत सारत आलामन, इसलिए क्योंकि ये लफ्ज जब आलम बन गए तो लम यब कफीहल इशारत इला मालूमियतिहा, तो बाकी ना रहा इनके अंदर इशारा इनके मालूम होने की तरफ की, किसी मालूम और मुतायन पर दलालत कर रहे हैं तो इनके मालूम होने की तरफ इनमें इशारा बाकी ना रहा। किसके जरिए? बिल्लामी अबिल इजाफती, अलिफ लाम के जरिए या इजाफत के जरिए इनके मालूम होने की तरफ इशारा अब नहीं बाकी ना रहा, वो तारीफ चली गई। फला यल्जमु फीहा तारीफुल मुअर्रफी, तो इसके अंदर तारीफ मुअर्रफ लाजिम नहीं आता। बल तब्दील तारीफिन बितारीफिन आखरा, बल्कि एक तारीफ तब्दील हो गई दूसरी तारीफ के साथ। जवाब समझ में आया कि अब इसमें तारीफ मुअर्रफ नहीं बल्कि तब्दील तारीफिन बितारीफिन आखर, एक तारीफ चली गई और दूसरी तारीफ आ गई, जबकि इजाफत की सूरत में ऐसा नहीं होता। तो वहां तारीफ मुअर्रफ लाजिम आता है और यहां तारीफ मुअर्रफ लाजिम नहीं आता। याद रखो ये जो अलम होते हैं ना इनमें वज़ए सानी होती है
जी।
क्या होती है? वज़ए सानी, यानी एक लफ्ज का एक माना था, फिर जब आपने किसी चीज का आलम बना दिया तो गोया आपने इस लफ्ज को इस जात के लिए अलग वजह कर दिया, अब वो माना की तरफ इरादा नहीं। जैसे अब्दुल्लाह, अब्द मुजाफ है और लफ्ज अल्लाह मुजाफोन इले, अब्दुल्लाह का क्या माना अरबी जुबान में? अल्लाह का बंदा। तो अब्द एक माना के लिए वजा था और लफ्ज अल्लाह जाते बारी ताला के लिए वजा है, लेकिन जब आप किसी का नाम रखते हैं अब्दुल्ला तो अब यह आपने नई वजा कर दी। क्या कर दी? अब यह अब्दुल्ला का लफ्ज एक नई जात, एक नए बच्चे के लिए आपने वजा कर दिया, मुकर्रर कर दिया, तो अब वो पिछली वजा का इसमें दखल नहीं है। तो यहां पर भी अन नजम के अंदर तारीफ थी अलिफ लाम की वजह से, लेकिन अब इसको एक सितारों के एक मजमूए के लिए अलग से आलम के तौर पर वजा कर दिया, तो अब पहली वजा का यहां दखल नहीं, पहली वजा का माना यहां मलहूज नहीं। अन नजम पहले भी मारिफा था अलिफ लाम की वजह से, लेकिन अब क्या आ गई? वजाए सानी। जब वजाए सानी आ गई तो वजाए अव्वल यहां मलहूज नहीं है, वो पहली तारीफ चली गई, यह नई तारीफ आ गई। तो आलाम के अंदर वज़ए सानी होती है, तो इन सब के अंदर वज़ए सानी है, तो वज़ए अव्वल वाली तारीफ खत्म हो चुकी है भाई। आगे देखिए मतन, मतन आगे देखिए भाई। वमा अजाज़हुल कूफियून मिन सलासतिल अस्वाबी वशिबही मिन अल अदद ज़ईफुन। इन्होंने आपको बतला दिया ज़ाब्ता, ज़ाब्ता क्या बतलाया कि मारिफा की इजाफत मानवी जायज नहीं, बतला दिया ना। मुजाफ को तारीफ से क्या होना चाहिए? खाली होना चाहिए। मालूम हुआ मुजाफ जब मारिफा हो तो आप उसकी इजाफत मानवी नहीं कर सकते। तवज्जो है, फिर दोहराओ। मुजाफ अगर क्या हो? मुजाफ अगर क्या हो? मारिफा हो। फिर दोहराओ, मुजाफ अगर क्या हो? मारिफा हो, तो उसकी इजाफत मानवी जायज नहीं। लेकिन कूफा वाले नहवी कहते हैं कि आदद के अंदर यह जायज है। जैसे देखो असलासतुल अस्वाबी, तीन कपड़े भाई, असलासा आदद है और आगे अल अस्वाब मादूद है, यानी जिस चीज की तादाद बयान हो रही है। और कूफा वाले नहवी फरमाते हैं कि जब आदद की इजाफत हो रही हो मादूद की तरफ तो वहां आदद को मारिफा लाना भी जायज। देखो असलासा इस पर अलिफ्लाम है, हालांकि ये मुजाफ है, और अल अस्वा भी मुजाफोन इल है, तो यहां मुजाफ भी मारिफा है। हालांकि साहिब काफिया ने क्या बतलाया कि इजाफत मानवी की शर्त क्या है? मुजाफ को तारीफ से खाली होना चाहिए, वो मारिफा नहीं होना चाहिए। लेकिन कूफा के नहवी क्या फरमाते हैं कि आदत की जब इजाफत हो मादूद की तरफ तो आदत पर अलिफ्लाम का लाना जायज है। चुनांचे ये असलासतुल अस्वाबी, असलासा मुजाफ और अल अस्वाबी मुजाफुन इलैह, और मुजाफ पर अलिफ्लाम दाखिल है, तो आदत के अंदर कूफा वाले नहवी फरमाते हैं ये जायज है। तो कहते हैं वमा अजाज़हुल कूफियूना, और वो चीज जिसकी कूफा के नहवी उलमा ने इजाजत दी है, मीनस सलासतिल अस्वाब, यानी के असलासतिल अस्वाब जैसी मिसालें, वशिब ही और इसके जो मिसल हैं, यानी जिनमें भी आदत की इजाफत हो रही है किसकी तरफ? मादूद की तरफ। वो मिनल आददी, आदद में से, ज़ईफ़ुन, ये क्या है? ज़ईफ़ है। ये जिसकी इजाफत कूफा वाले नहवी हजरात ने दी है कि मादूद मारिफा भी जायज है, ये ज़ईफ़ है। अच्छा, तो ये ज़ईफ है भाई, ये क्या है? साहिब काफिया फरमाते हैं ये ज़ईफ है। जो कूफा वाले नहवी हजरात फरमाते हैं कि आदत की जब इजाफत हो रही हो मादूद की तरफ तो आदत का मारिफा लाना भी जायज है, ये तरकीब ज़ईफ है, ये तरकीब ज़ईफ है। देखिए फिर तर्जमा, कहते हैं वमा अजाज़हुल कूफियून मिन सलासतिल अस्वाब वशिबही मिन अल अदद ज़ईफ़ुन, और वो जिसकी कूफा वाले नहवी ने इजाजत दी, यानी सलासतुल अस्वाब और इसके मिसल जो हैं अदद में से, ज़ईफ़ुन, ये तरकीब ज़ईफ़ है भाई। अब शरा के साथ देखिए, कहते हैं वमा अजाज़हुल कूफियून मिन तरकीब सलासतिल अस्वाब, मतन में आया था मिन सलासतिल अस्वाब, साहिबे जामी ने मिन तरकीब सलासतिल अस्वाब निकालकर बतलाया कि सलासतिल अस्वाब से ये लफज नहीं मुराद कि ये लफज ज़ईफ है इस तरह, बल्कि ये वाली तरकीब ज़ईफ है जिसमें आदत पर भी क्या आ जाए? अलिफ लाम आ जाए। कि मिन तरकीब सलासतिल अस्वाब वशिब ही, और जो इसके मिसल और तरकीबें हैं जिनके अंदर हमें आदत किसकी तरह मुजाफ हो रहा हो? मादूद की तरफ। मिनल आदद इल मुआर्रफ बिल्लामी, यानी कि ऐसा आदद जो मुआर्रफ बिल्लाम हो, अल मुजाफ इला मादूद ही, और मुजाफ हो रहा हो अपने मादूद की तरफ। नहव मिसाल के तौर पर अल खमसतु दराहिमी, الخمسه مضاف اور الدراهمی مضاف الیہ. والمئۃ الدیناری المئۃ مضاف الدیناری مضاف الیہ. اور آپ دیکھ رہے ہیں یہاں مضاف پر بھی یعنی عدد پر بھی الف لام داخل ہے. تو کوفہ کے نحوی فرماتے ہیں عدد میں ایسا جائز ہے. صاحب کافیہ فرماتے ہیں ضعیف یہ ضعیف ہے قیاسا و استعمالا. قیاسا بھی ضعیف ہے اور استعمالا بھی ضعیف ہے. کہتے ہیں اما قیاسا فلما ذکر من لزوم تحصیل الحاصل. کہتے ہیں قیاسا تو اس وجہ سے جو لما ذکر وہ جو ذکر کر دی گئی من لزوم تحصیل الحاصل یعنی وہ جو تحصیل حاصل لازم آتا ہے. ابھی جو پیچھے تقریر گزری کہ مضاف معرفہ ہو تو یہ اضافت معنوی جائز نہیں کیونکہ مضاف نے مضاف الیہ سے تخصیص اخذ کرنی ہے یا تعریف. تو اگر مضاف جب معرفہ ہے تو پھر تو تخصیص تو اسے ادنا درجے کی چیز ہے اور اس کے پاس خود کیا موجود ہے تعریف موجود ہے تو ادنا کی طلب لازم آئے گی اور یہ درست نہیں. اور اگر معرفہ کی طرف اضافت کرتے ہیں معرفہ کی تو پھر معرفہ سے تو اس نے مضاف نے تعریف اخذ کرنی تھی اور یہ تو پہلے ہی معرفہ ہے تو یہ تو کیا لازم آئے گا تعریف معرف یا تحصیل حاصل کہہ لو. تو قیاسن بھی ضعیف ہے اور استعمالن بھی ضعیف ہے کیونکہ عرب کے جو فصیح شعراء ہیں وہ جب عدد کی اضافت کرتے ہیں معدود کی طرف تو اس کو الف لام سے خالی کر کے اضافت کرتے ہیں. تو استعمال کے اعتبار سے بھی عدد پر الف لام لانا اضافت کے وقت ضعیف ہے اور قیاس کے اعتبار سے بھی ضعیف ہے. تو کہتے ہیں ضعیف ان قیاسا و استعمالا. قیاسا بھی ضعیف ہے اور استعمالا بھی. اما قیاسا فلما ذکر من لزوم تحصیل الحاصل. قیاسا جو ہے ضعیف ہونا تو اس وجہ سے جو ذکر کر دیا گیا من لزوم تحصیل الحاصل یعنی تحصیل حاصل کے لازم ہونے کی وجہ سے. وہم استعمالا اور استعمالا بھی ضعیف ہے وہ کس وجہ سے. کہتے ہیں فلما ثبت من الفصحائی پس اس وجہ سے جو عرب کے فصیح لوگوں سے ثابت ہے عرب کے فصیح لوگوں سے ثابت ہے من ترک اللامی یعنی کہ لام کا ترک کرنا وہ عدد پر لام کو ترک کر دیتے ہیں. قال ذرمتی عرب کا ایک فصیح شاعر ذرما جو ہے وہ کہتا ہے سلاس الاصافی والدیار البلاقع سلاس الاصافی والدیار البلاقع. دیکھو یہاں سلاس عدد کی اضافت ہو رہی ہے الاصافی کی طرف اور سلاس پر الف لام داخل نہیں ہے بھائی. تو عرب کے فصیح لوگ کیا کرتے ہیں عدد کی جب اضافت معدود کی طرف کرتے ہیں تو عدد کو الف لام سے خالی کر لیتے ہیں. تو معلوم ہوا استعمال بھی بغیر الف لام کے ہی ثابت ہے عربوں سے بھائی. تو کہتے ہیں ذرما شاعر کہتا ہے سلاس الاصافی والدیار البلاقع. جی اس کا معنی سمجھ لیں. الاصافی جمع ہے اسفیتن کی. اصافی اسفیتن سا کے ساتھ ہے اسفیتن. اسفیہ جو ہے یہ چولہے کے طور پر تین پتھر استعمال کیے جاتے ہیں بھائی. عرب جو تھے وہ خانہ بدوش لوگ تھے جہاں پانی اور سبزہ ہوتا وہاں خیمے لگا لیتے پھر جب وہاں پر پانی ختم ہوتا تو وہاں سے کوچ کر جاتے اور کسی دوسری جگہ جہاں پانی ہوتا وہاں پڑاؤ ڈال لیتے. تو سادہ زندگی ہوتی تھی خیمے ہوتے کچھ جانور مویشی رکھے ہوتے اور یہ جو چولہے کے لیے پھر جیسے دیہات میں بھی استعمال ہوتا ہے تین پتھر رکھ لیتے چولہے کے طور پر ان کو استعمال کرتے. تو یہ جو تین پتھر ہوتے چولہے کے لیے جن کو استعمال کیا جاتا ان میں سے ہر ایک کو اسفیہ کہتے ہیں. ایک پتھر کو کیا کہتے ہیں اسفیہ اور جمع کیا ہے اصافی. وہ پتھر جو آگ جلانے کے لیے ہانڈی کے نیچے تین پتھر رکھے جاتے ہیں اور ان پر پھر ہانڈی کو رکھ کر پکایا جاتا ہے. تو وہ جو تین پتھر جو چولہے کا کام دے رہے ہیں اور پھر ان کے درمیان آگ جلائی جاتی ہے وہ چولہے کا جو پتھر ہے وہ کیا کہلاتا ہے اسفیہ اور اس کی جمع کیا ہے اصافی. بات سمجھ میں آ گئی. تو چولہے کے تین پتھر مراد ہیں. والدیار البلاقع دیار جمع ہے دار کی. دیار جمع ہے دار کی. البلاقع بلاقع جمع ہے بلقع کی با لام قاف عین بھائی. بلقع بلقع کہتے ہیں خالی اور ویران بھائی. تو الدیار البلاقع وہ گھر جو خالی اور ویران ہیں یعنی غیر آباد ہیں. یہ شاعر بیض الرما یہ کسی مقام سے گزرا اور کسی زمانے میں وہاں اس کی عشیقہ رہتی تھی بھائی، جو اس کی خاندان والے قبیلے والے تھے عشیقہ کے، وہ کسی جگہ انہوں نے خیمے لگائے ہوئے تھے، پڑاؤ ڈالا ہوا تھا، اور بعد میں وہاں سے وہ کوچ کر کے چلے گئے کسی اور جگہ، تو بعد میں پھر یہ زرما وہاں سے کسی زمانے میں گزرا، تو اس نے وہی پتھر، وہ چولے والے پتھر پڑے ہوئے دیکھے، اور اس طرح کی کچھ نشانیاں دیکھیں کہ وہ پتھر خیمے کے گرد وہ پتھروں کی منڈیر سی بنا لیتے تاکہ خیمے میں پانی وغیرہ بارش کا نہ آئے، تو اس نے وہ نشانیاں دیکھیں تو اس کو وہ گزشتہ زمانہ یاد آ گیا، تو اس جگہ کو وہ خطاب کرتے ہوئے ان کو سلام کرتا ہے، کیا سلمہ کے گھر ہو تم، السلام علیکم، اور کیا وہ گزرا ہوا زمانہ پھر واپس آ سکتا ہے، اور کیا میرے سلام کا کوئی جواب دے گا، یا مجھے میری عشیقہ کے حال سے میں بے خبر ہوں، کوئی مجھے اس کے حال کی خبر دے گا، یعنی یہ جو تین پتھر ہیں یا یہ جو خالی ویران گھر پڑے ہوئے ہیں، کیا یہ جو خالی اور ویران گھر پڑے ہیں یا یہ جو پتھر پڑے ہیں، کیا یہ مجھے میرے سلام کا جواب دیں گے، اور کیا مجھے یہ میری عشیقہ کے حال کی کچھ خبر دیں گے؟ تو یہ شاعر کے وہ اشعار ہیں، ان میں سے ایک مصرع یہاں ذکر فرمایا صاحب جامی نے کہ زرما کہتا ہے سلاس الاصافی و دیار البلاقع، کہ یہ جو تین پتھر ہیں جن پر ہانڈیاں پکائی جاتی تھی، و دیار البلاقع، اور یہ جو خالی اور غیر آباد گھر ہیں، کیا یہ مجھے میرے سلام کا جواب دیں گے، اور کیا یہ مجھے میری عشیقہ کے کچھ خبر اور حال احوال مجھ سے ذکر کریں گے؟ وَأَمَّا مَا جَاءَ فِي الْحَدِيثِ مِنْ قَوْلِهِ عَلَيْهِ السَّلَامُ بِالْأَلْفِ الدِّينَارِ فَعَلَى الْبَدَلِ دُونَ الْإِضَافَةِ، یہاں ایک اور اعتراض کا جواب دے رہے ہیں صاحب جامی. اعتراض یہ ہوتا ہے کہ صاحب کافیہ نے الثَّلَاثَةُ الْأَصْوَابِ، اس کے اندر عدد پر جو الف لام آیا ہے اس کو ضعیف قرار دیا ہے، قیاس کے اعتبار سے بھی اور استعمال کے اعتبار سے بھی، لیکن اس طرح تو حدیث میں بھی ذکر آیا ہے بھائی، حدیث میں آتا ہے بالالف دیناری، بالالف دیناری، تو الف کیا ہوتا ہے؟ مضاف ہوتا ہے اپنے ماں بعد کی طرف، تو الالف مضاف ہے، الدیناری مضافون الہ، اور یہاں پر الف پر الف لام داخل ہے بھائی، تو اس کا جواب صاحب جامی دے رہے ہیں کہ بھائی یہ اضافت پر محمول نہیں ہے کہ حدیث میں جو آیا ہے، بلکہ یہ الف کو مبدل منہ بنائیں گے اور الدینار کو اس سے بدل بنائیں گے، تو یہ مضاف مضاف الیہ نہیں آپس میں بلکہ بدل اور مبدل منہ ہیں، لہذا حدیث کے ذریعے بھی آپ اعتراض نہیں کر سکتے. تو کہتے ہیں اب اما ما جاء فی الحدیث من قوله علیہ السلام بالالف الدیناری، اور باقی وہ جو حدیث کے اندر آیا ہے یعنی نبی کریم صلی اللہ علیہ وسلم کا قول مبارک جو بالالف الدینار آیا ہے، فعل البدلی، تو یہ بدل ہونے پر محمول ہے، دون الاضافتی، نہ کہ اضافت پر، تو یہ بدل بنائیں گے اس کو، یہاں اضافت نہیں ہے بھائی، بات سمجھ میں آ گئی؟ چلیے بس بھائی، ھذا ھو المرام، واللہ اعلم بحقیقت الکلام.